أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. وألقى في الأرض رواسي أن تميد بكم وأنهارا وسبلا لعلكم تهتدون. وعلامات وبالنجم هم يهتدون. أفمن يخلق كمن لا يخلق أفلا تذكرون. وإن تعدوا نعمة الله لا تحصوها إن الله لغفور رحيم. صدق الله العلي العظيم. وترى الفلك مواخر فيه ولتبتغوا من فضله ولعلكم تشكرون. گزشتہ کل کے سبق میں تفسیر میں آپ نے سنا وهو الذي سخر البحر لتأكلوا منه لحما طريا وتستخرجوا منه حلية تلبسونها. اللہ وہ ذات ہے جس نے مسخر کیا سمندر کو تاکہ تم لوگ سمندر سے تازہ مچھلی کھاؤ، تازہ گوشت. وتستخرجوا منه حلية تلبسونها، اور اس میں سے زیور نکال کر تم اس کو پہنو. وتر الفلک مواخر فیہ ولتبتغوا من فضلہ ولعلکم تشکرون. اور تم کشتیوں کو دیکھو گے پانی کو چیرتی ہوئی سمندر میں. ولتبتغوا من فضلہ، تم خدا کا فضل تلاش کرو. ولعلكم، اور تم شکر ادا کرو. وألقى في الأرض رواسي أن تميد بكم، اور اس خدا نے زمین میں بہت بھاری پہاڑوں کو گھار دیا. أن تميد بكم، کہ وہ تم کو لے کر ادھر ادھر نہ جھکیں. وانہارا، اور نہریں بنائی. وسبلا، اور راستے، تاکہ تم ہدایت پاؤ. وبالنجم، وعلامات، اور بہت سی نشانیاں ہیں، اور بہت سی نشانیاں ہیں. وبالنجم، اور ستاروں سے بھی ان کو راستہ ملتا ہے. افمن یخلق، تو کیا جو خدا اتنی بہت چیزیں پیدا کرے وہ اس کے برابر ہے جو کچھ نہ پیدا کرے؟ کیا تم غور فکر نہیں کرتے؟ وَإِن تَعُدُّ نِعْمَتَ اللَّهِ لَا تُحْصُوهَا، اگر خدا کی نعمتوں کو گننا چاہو تو اس کو پورا گن نہ سکو گے. بے شک اللہ تعالی مغفرت کرنے والا، رحم کرنے والا ہے. آج آپ کے سامنے آیت نمبر 15, 14, 15, 16, 17, 18 آپ کے سامنے پڑھی. آیت نمبر 14 میں گزشتہ کل سمجھا رہا تھا، جس کی تفسیر مکمل نہیں ہوئی اور وقت پورا ہو گیا تھا. اللہ سے دعا کرے اللہ تعالی टाइम में बरकत अता फरमाए और सही सच्ची बात कहने की हम सबको उस पर अमल की तौफीक अता फरमाए। अल्लाह पाक ने कश्तियां जैसी नेमत दी है जो पानी को चीरती हुई एक मुल्क से दूसरे मुल्क में पैसेंजर्स को लेकर सामान को लेकर चलती है और एक मुल्क से दूसरे मुल्क में अब तो समंदरी मछलियां भी तिजारत के तौर पर चलती है, फिर जेवरात भी एक जगह से दूसरी जगह, फिर उसको लेकर चलने वाली कश्तियां हैं, कभी पैसेंजर को लेकर, कभी मुस्तकिल तिजारत का सामान लेकर। ये शिकार करना, मछलियों को पकड़ना सबके लिए है। अल्लाह ने इसको, चाहे वो मुस्लिम हो या गैर मुस्लिम हो, सबके लिए है। ये आम है अल्लाह की नेमत। हां, अगर जिस कंट्री का जो समंदर लगता है वहां की हुकूमत अगर पाबंदी लगा दें कि महीने में फुला फुला या साल में फुला फुला महीने में आप फिशिंग तिजारत की नीयत से नहीं कर सकते हैं, तो फिर कानून की पाबंदी जरूरी है। जाहिरी बात है कि अगर कानून की पाबंदी नहीं करते हैं तो हुकूमत कैसे चलेगी? हुकूमत जो गवर्नमेंट जो कानून बनाए उस कानून के मुताबिक अगर लोग न चलें तो फिर जाहिरी बात है कि वो हुकूमत उस कानून तोड़ने पर सजा देती है। हुकूमत तो हुकूमत के कानून को तोड़ना ये भी एक हुकूमत की तो हुकूमत का तो कानून तोड़ना हुआ ही, लेकिन शरअन भी गुनाह है। शरअन भी ये गुनाह है, हुकूमत देखे या न देखे, मगर शरअन भी नाजायज है। अगर लोग ही नहीं मानेंगे तो हुकूमत कैसे चलेगी? अगर लोग हुकूमत के कानून की पाबंदी न करें तो वो हुकूमत कैसे चलेगी? तो इस्लाम तो सिखाता है कि लोगों के सामने मुसलमान अपने अखलाक पेश करें, इस्लामी कानून सामने आवे, कि सिर्फ इस्लाम एक ऐसा मजहब है जो हुकूमत के कानून की पाबंदी करने का हुक्म देता है। ये बिल्कुल ऐसा ही है जैसे उमर फारूक रजी अल्लाह ताला अनु के जमाने में माँ और बेटी दूध बेचती थी और माँ ने बेटी से कहा दूध में पानी मिला दे, फरमाया नहीं, गवर्नमेंट का कानून नहीं है, हुकूमत का कानून नहीं है दूध में पानी को मिलाकर बेचना, अमीरुल मोमिनीन उमर फारूक ने मना फरमाया है। फरमाया अमीरुल मोमिनीन कहाँ देखने के लिए आने वाले हैं? तो बेटी ने जो जवाब दिया है कि वो हुकूमत वाले देखे या ना देखें, लेकिन अमीरुल मोमिनीन का अल्लाह तो देख रहा है। बिल्कुल ऐसा ही। तो समंदर की मछलियां माहीगीर को शिकार करना ये मबाह है, सबके लिए शिकार कर सकते हैं, मगर हुकूमत कुछ अय्याम या साल में कुछ महीने पाबंदी लगा दें तो कानून की हुकूमत के कानून की रियायत करते हुए रियायत करना जरूरी है। अल्लाह ने कहा मैंने तुमको तीन चीजें दी है, तुम्हें दो काम करने हैं, लितब तगु मिन फदली लअल्लकुम तशकुरून, روزی کو تلاش کرنا ہے اور اللہ کے اس پر اللہ کا شکر ادا کرنا ہے. یہی فرق ہے غیر مسلم اور مسلم کے درمیان میں. ایک مسلمان بھی ایک مہینے بھر کام کرتا ہے اور غیر مسلم بھی ایک مہینے تک کام کرتا ہے, لیکن جب ویجس ملتا ہے تو اس وقت مسلمان اللہ کا شکر ادا کرتا ہے کہ اللہ پاک نے مجھے حلال روزی دی, پھر اس کو استعمال گناہوں کے کام میں کرتے ہوئے بھی اس کو جھٹکا لگتا ہے. بس کر بھی دیتے ہیں لیکن پھر بھی دل کے اندر میں اس کو پتا ہے کہ میں نے اس حلال پیسے کو گناہ کے کام میں خرچ کیا ہے جو کام حرام ہے. اور غیر مسلم اس کو اپنی محنت کی کمائی سمجھتا ہے. یہ فرق ہے ایک مسلمان مرد عورت اور دوسروں کے درمیان میں. اللہ پاک کہہ رہے ہیں جب تم لوگ میری نعمتوں کو استعمال کرو تو اس پر شکر ادا کرو. آگے وہی بات آئے گی, وَأَلْقَى فِي الْأَرْضِ رَوَاسِيَ أَن تَمِيدَ بِكُمْ وَأَنْهَارًا وَسُبُلًا لَعَلَّكُمْ تَهْتَدُونَ. اور کہہ رہے ہیں اور زمین کے اندر میں اللہ پاک نے بڑے بڑے بھاری بھرکم پہاڑ ڈال دیے, زمین پر بوجھ رکھا. جب اللہ تبارک و تعالی نے زمین ہلنے لگی تو اس پر قرآن کریم کے اندر دوسری جگہ میں اللہ نے فرمایا ہم نے زمین پر کیل نیلز کی شکل میں ٹھوک دیے, مار دیے تاکہ یہ زمین بالکل نہ ہلے. پھر قیامت سے پہلے پہلے جو ہونا ہے وہ تو ہونے والا ہے. قرآن کریم میں ہے یہ پہاڑ قیامت سے پہلے پہلے روئی کی طرح اڑنے لگیں گے. روایت میں آتا ہے انس بن مالک رضی اللہ تعالیٰ عنہ اس کے راوی ہے, نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا کہ جب زمین ہلنے لگی تو فرشتوں نے اللہ سے کہا اللہ یہ زمین کیسے ٹھہرے گی, یہ تو لوگوں کو ختم کر دے گی. تو اللہ تبارک و تعالی نے اس پر پہاڑ کو گھار دیا, پہاڑ کو گھار دیا کہ فرشتوں کو پتا تک نہیں چلا. پھر فرشتوں نے, اسی روایت میں لکھا ہے انس بن مالک کی, فرشتوں نے اللہ سے پوچھا اے اللہ ان پہاڑوں سے بھی زیادہ جو زمین کو کنٹرول کرنے والے ہیں کوئی سخت چیز تم نے پیدا کی ہے؟ ان پہاڑوں سے زیادہ مضبوط؟ فرمایا ہاں. فرمایا اللہ وہ کون سی چیز ہے؟ فرمایا وہ آئینز ہے, لوہا ہے. آج دیکھو دنیا میں کئی جگہ میں پہاڑوں کو کھود کھود کر راستے بنا دیے, ہزاروں لوگ جاتے ہیں حج اور عمرہ کے لیے مکہ المکرمہ سے مدینہ المنورہ ہم سفر کرتے ہیں. یہ وہ پہاڑی علاقہ تھا جہاں نبی اکرم صلی اللہ علیہ وسلم نے ہجرت فرمائی تھی. مورخین لکھتے ہیں اصل یہی راستہ تھا آپ صلی اللہ علیہ وسلم کے سفر کا مکہ المکرمہ سے. ان پہاڑوں کو آپ دیکھو گے راستے میں توڑ توڑ کر بہترین راستہ بنا دیا کہ پتہ تک نہیں چلتا ہے کہ مکہ المکرمہ سے مدینہ المنورہ کا سفر کتنا آسان ہو گیا. آپ دیکھو گے جب آپ مینا میں جاتے ہو تو جو ٹنل ہے یہ کیا ہے, پہاڑوں کے اندر کے راستہ بنایا, ایک طرف سے لے کر کئی میلوں تک دوسری طرف آدمی آرام سے نکل جاتا ہے. اس کے اوپر آپ دیکھ سکتے ہیں پہاڑ ہے. یہ آئین اور لوہا اللہ پاک نے پہاڑ سے زیادہ مضبوط بنایا. ساری دنیا کے حالات دیکھ سکتے ہیں. پھر فرشتوں نے سوال کیا अल्लाह, ये लोहे से ज्यादा मजबूत कोई चीज है? लोहे से भी ज्यादा ताकत वाली, स्ट्रांग, मोर देन आयरन? फरमाया हां, वो आग है। अल्लाह पाक ने आग को पैदा किया है, ये लोहे को भी पिघला देती है, लोहे को पिघला देती है। ज़ुल्करनैन का वाकिया आपके सामने भी तफसील पड़ा। उसने पहाड़ों पर तांबा और लोहा वगैरह रख दिए, फिर उसमें आग लगा दी, वो पिघल गया। वो कैसा मजबूत, वो कैसी मजबूत दीवार हो गई कि सालों साल गुजर गए कि याजूज माजूज उसको पार नहीं कर सकते, तोड़ नहीं कर सकते। तो आग लोहे से ज्यादा मजबूत। फरिश्तों ने सवाल किया, इससे भी ज्यादा कोई मजबूत है? फरमाया हां, वो है पानी। पानी है वो आग को बुझा देती है। उससे भी ज्यादा? फरमाया हां, हवा है। हवा को देखो, पानी से उठाती है पानी को और बादल बन जाते हैं और सारी दुनिया के अंदर में ये बारिश की शक्ल में पानी बरसता है। फरमाया अल्लाह, उससे भी ज्यादा? फरमाया हां, पहाड़ों से ज्यादा, लोहे से ज्यादा, आग से ज्यादा, पानी से ज्यादा, हवा से ज्यादा मजबूत अगर कोई चीज है तो एक मुसलमान की चैरिटी और सदका है। कि हदीस में आता है कि दाहिने हाथ से दे तो बाएं हाथ को पता न चले, अंदाजा करो। हदीस में आता है जब आदमी सदका निकालता है तो अल्लाह तबारक व ताला उसको दाहिने हाथ में इस तरीके से बड़ा करता है जैसा कि एक आदमी, मिसाल दी अल्लाह के हबीब ने कि एक बछड़ा, एक गाय अगर बछड़ा जने तो गाय का मालिक उस बछड़े को आहिस्ता आहिस्ता कैसे बड़ा करता है, यहां तक के क्या हो जाता है, एक पहाड़ की शक्ल बन जाती है। ये वतरल फुल्क मवाखिरा फी, पहाड़ों को अल्लाह ने बनाया। तो अल्लाह पाक ने समंदर जमीन के ऊपर पहाड़ बनाए। वालका फिल अर्द रवासिया अंतमीद बिकुम, कितने खूबसूरत पहाड़ है जिसकी तरफ देखने का अल्लाह पाक हुक्म दे रहे हैं, क्या तुमने नहीं देखा पहाड़ों को? अफला यंजुरून इलल इबली कैफ खुलिकत वइलस समाई वइलल जिबाली कैफ नुसिबत, पहाड़ों को देखो कैसे अल्लाह पाक ने मजबूती से गाड़े हैं। और फिर उससे जमीन मजबूत है, फिर उसमें नहरें बनाई जमीन के अंदर में, जमीन में पहाड़ भी बनाए और जमीन में नदियां और नहरें बनाए, समंदर बनाए। पहाड़ न होता तो भी मुसीबत, और अगर नहरें न होती, एक तरफ पहाड़ है पानी को रोके हुए हैं और एक तरफ पहाड़ बनाए, एक तरफ समंदर, अगर बारिश होने के बाद पानी न रुकता नदियों में, नदियां ही न होती, नहरें ही न होती, तो फिर पानी कहां जाता? सूरह हिज्र में आप सुन चुके हैं कि अल्लाह तबारक व ताला ने पहाड़ों पर बारिश को एक बर्फ की, स्नो की शक्ल में जमा देता है ताकि ये बर्फ गंदा न हो। आहिस्ता आहिस्ता वो मेल्ट होकर फिर पहाड़ में जाता है और वहां से फिर ये चश्मे जारी होते हैं जिसका अल्लाह ने जिक्र फरमाया। और वो भी कितने ऊंचे पहाड़ पर, आप देखेंगे चाहे वो समर का जमाना हो लेकिन उस पहाड़ के ऊपर तुम्हें बर्फ नजर आती है, ये जमी हुई आहिस्ता आहिस्ता फिर पहाड़ के अंदर में जाते हैं, कतरे दर कतरे, और ये चश्मों की शक्ल में नदियां बन जाती हैं। अगर ये ऊंची ऊंची पहाड़ जमीन पर न होते तो फिर जमीन पर पानी फैल जाता, انسان ڈوب کر مر جاتا. آپ نے نہیں پڑھا حدیث میں اللہ کے حبیب صلی اللہ علیہ وسلم نے فرمایا رحم اللہ حاجر, اللہ رحم فرمائے حاجرہ علیہ السلام پر کہ انہوں نے جیسے ہی زمزم نکلا, پانی نکلا, فوراً زمزم کہا کہ وہ رک گیا. میرے نبی نے فرمایا اگر وہ زمزم نہ بولتی تو ایک روایت میں ہے کہ یہ پانی ساری دنیا میں چشموں کی شکل میں, چشموں کی شکل میں, اور دوسری روایت میں ہے سمندر اور دریا کی شکل میں دنیا میں پانی بہ جاتا. یہ میرے نبی کا فرمان ہے. کیا ہوتا لوگوں کا. لیکن یہ اللہ کی حکمت ہے, انہوں نے زمزم کہا پانی وہیں رک گیا. یہ سب اللہ کے انعامات ہیں, اللہ کے انعامات ہیں. کون ہے جو اس کا پیمن کرتا ہے؟ پانی کا کون پیمن کرتا, کون ٹیکس بھرتا؟ اللہ کہتے ہیں ہم نے اس کو پانی کو عام کر دیا, فری کر دیا. اور اللہ کہہ رہے ہیں پھر زمین میں پہاڑ تو بنائے, زمین میں ندیاں بنائی, لیکن زمین میں ہم نے راستے بھی بنائے ہیں. ایک جگہ سے دوسری جگہ سفر کرنا ہو تو کتنا آسان ہے. کئی لوگ ہیں جو دنیا میں سفر کرتے ہیں ایک ملک سے دوسرے ملک, کوئی بائسیکل پر, کوئی سکوٹر پر, کوئی گاڑی پر, کوئی کس پر, کوئی کس پر. اس زمانے میں گھوڑوں پر, اونٹوں پر لوگ سفر کرتے تھے ایک جگہ سے دوسری جگہ. امیر المومنین بیت المقدس کو فتح کرنے کے لیے حضرت عمر مدینہ المنورہ سے فلسطین پہنچے, ایک ملک سے دوسرے ملک. کتنے ملک؟ یہ راستے بنانے والی ذات وہ سبلا. اللہ اس آیت میں کہہ رہے ہیں راستے بنائے. آگے اسی سورہ نحل میں ایک جگہ پر آتا ہے شہد کی مکھیوں کے لیے اللہ نے ہوا میں راستے بنائے. اللہ اکبر, شہد کی مکھیوں کے لیے اللہ نے ہوا میں راستے بنائے. کس طریقے سے جانا ہے اور کہاں جانا ہے اور وہاں سے جوس کو لینا ہے یا پھر وہ پھولوں کی مہک کو لینا ہے اور اس کو چوس کر واپس آنا ہے. کہاں بھولتے ہیں یہ مکھیاں, ایک جگہ سے اڑ کر جاتی ہے کہاں کتنی دور تک, کہیں جنگلوں میں, کہیں باغوں میں, کہیں پھل اور فروٹ کے اوپر, اور پھر لاکھ واپس اسی جگہ پر جہاں اس نے چھٹا بنایا ہے شہد کا, وہیں پر واپس آ جاتی ہے. اللہ اس کا ذکر قرآن میں فرماتے ہیں ہم نے ان کے لیے راستہ آنے جانے کا آسان کر دیا ہے. یہ تو اس زمانے میں تھا, اب تو سمجھنا بہت آسان ہے. ایک ملک سے دوسرے ملک میں فلائٹ جاتی ہے, یہ راستے ان کے بنے ہوئے ہیں, ان کے روزانے کے راستے ہیں. آپ دیکھ لینا ایک اینچ بھی ادھر ادھر نہیں ہوتے, یہ ان کے راستے ہیں. بھائی اس ملک سے دوسرے ملک میں جانے کے لیے کون سا راستہ ہے؟ ہر راستے سے وہ نہیں جاتے ہیں, ان کے راستے بنے ہوئے ہیں. اللہ اکبر, اللہ پاک نے یہ مکھی کے ذریعے سے انسان کو کیسا سکھایا ایک ملک سے دوسرے ملک میں سفر کرنا, راستے متعین کر دی. یہ کشتیوں کے راستے کتنے آسان, جانا ہے ایک آدمی کو امریکہ کی طرف, وہ کبھی انڈیا کی طرف نہیں جاتا, ان کے راستے آسان ہیں. اپنے کمپاس کے ساتھ, اپنے آج کل کی ٹیکنالوجی سے اللہ پاک ان کو کہاں سے کہاں لے جاتے ہیں. ایک ملک آسٹریلیا سے یو کے تک آنا, یہ راستہ ایک دنیا کے اس طرف, دوسرا دنیا کے اس طرف. اللہ اکبر, اللہ کہہ رہے لعلکم تہتدون, تاکہ تمہیں راستے ملے ایک جگہ سے. یہ راستے کیوں بنائے؟ تاکہ تمہیں راستے ملے. یہاں ایک تفسیر میں ہے لعلکم تہتدون, شاید تم راستے پالو, ایک تفسیر یہ کی ہے. اسی لیے نبی اکرم صلی اللہ علیہ وسلم نے فرمایا جو راستے کے نشانات مٹاتا ہے اس پر اللہ کی لعنت ہو. آج دیکھو बहुत सारी जगह। एक मिसाल मैं दूं कि एक मस्जिद में एक बोर्ड लगाया है कि यहां वुजू खाना इधर है, एक रास्ता बताया जा रहा है, टॉयलेट इधर है। अगर कोई उसी बोर्ड के ऊपर अपना पोस्टर लगा दे तो आने वाले को कंफ्यूज हो जाएंगे, पूछेंगे भाई वुजू खाना किधर है, भाई टॉयलेट किधर है। अब ये बोर्ड देखकर सीधा वुजू खाने में। इसी तरह आज एक जगह से दूसरी जगह में, खुसूसन ये होता है बरसगीर में, बरसगीर में हिंदुस्तान पाकिस्तान में हमने देखा है। अब ये रोड के ऊपर बोर्ड लगे हुए हैं, भाई इधर जाना है सूरत की तरफ, इधर जाना है पाकिस्तान में कराची की तरफ, इधर जाना अब ये बोर्ड लगे हुए हैं, उस बोर्ड के ऊपर ही आज लोग पोस्टर लगा देते हैं, बड़े बड़े पोस्टर लगा देते हैं कि फुला दिन जलसा है, फुला दिन ये होगा, फुला दिन ये इस तरीके से शेर व शायरी का प्रोग्राम होगा। अब सफर करने वाले बेचारे जिनको उस बोर्ड के ऊपर लिखा हुआ था ये रास्ता कराची का है, ये रास्ता सूरत का है, ये रास्ता मुंबई का है, लेकिन उसी बोर्ड के ऊपर पोस्टर लगा दिए तो मुसाफिर को कैसे पता चलेगा कि ये रास्ता किधर जा रहा है। मेरे नबी ने 1400 साल पहले बता दिया, जो रास्ते को मिटाता है और रास्ते के निशानात को मिटाता है उस पर अल्लाह की लानत होती है। ये साइन बोर्ड है, ये लोगों की आसानी के लिए है, लोगों की आसानी के लिए, सफर करने के लिए, ताकि लोगों को पता चले ये रास्ता किधर जाता है। अल्लाह पाक ने एक तफसीर तो ये की है, लअल्लकुम तहतदून, ताकि तुम लोग हिदायत पाओ, ताकि तुम लोग रास्ता एक जगह से दूसरी जगह का तलाश कर लो। इमाम राजी ने एक और तफसीर की है, वो फरमाते हैं कि ऊपर से लेकर यहां तक अल्लाह कह रहे हैं जितनी भी अकली दलाइल तुम्हारे सामने बयान किए गए हैं उनको देखकर तुम अल्लाह के एक मानने का रास्ता तलाश करो, यानी तुम हिदायत का रास्ता तलाश करो कि हिदायत वाला रास्ता कौन सा है। उसके लिए इशारा किया है कि हिदायत पाने के लिए यही काफी है कि आदमी अल्लाह की इन नेमतों पर जो अल्लाह ने हमें दी है, इन कुदरतों पर गौर फिक्र करके हिदायत वाले रास्ते पर आ जाए। इसलिए अल्लाह पाक ने कुरान में बहुत सारी जगह तहतदून का लफ्ज इस्तेमाल फरमाया। और सुनने वालों मेरे भाइयों, ये बात याद रखो मेरी बहनें, तहतदून हिदायत भी अल्लाह की तरफ से है। हमारा काम है हिदायत को मांगना, हमारा काम है हिदायत को मांगना। जब हिदायत मांगेंगे तो अल्लाह तबारक व ताला उसको हिदायत अता फरमाएंगे, वरना किसी के हाथ में नहीं है हिदायत का देना। ये बात खुद अल्लाह ने कुरान में कह दी है, इन्नका ला तहदी मन अहबबता वलाकिन अल्लाह यहदी मन यशा। हिदायत देना अल्लाह का काम है, ए मेरे नबी तुम भी अपने चचा अबू तालिब को हिदायत नहीं दे सकते हैं। अगरचे तुम्हारी खिदमत की, अगरचे सब कुछ किया, तुम उनके घर पर पले बड़े हुए, लेकिन हिदायत देना अल्लाह का काम है। जब बंदा आगे बढ़कर हिदायत को मांगता है तो अल्लाह उसके लिए हिदायत का रास्ता खोल देता है। अल्लाह कह रहे हैं वह अलामात, और बहुत सारी निशानियां हैं। देखो अलामात आज तो बहुत आसान है, एड्रेस जिसको कहते हैं, पता बताओ हमारा पता, आज तो बहुत आसान है भाई, पोस्ट कोड बता दिया तो आदमी वहां तक पहुंच जाता है ईमेल के जरिए, भाई फुला जगह है, मेरी ऑफिस का पता ये है, मेरी दुकान का पता एड्रेस ये है, मेरे घर का एड्रेस ये है। अल्लाह कह रहे वह अलामात, बहुत सारी हमने निशानियां बनाई है, ये एड्रेसेस है जिसके जरिए से तुम एक जगह से दूसरी जगह पहुंच सकते हैं। अल्लामा शब्बीर अहमद उस्मानी फरमाते हैं इसकी तफसीर में, ये टीले, ये झाड़ियां, ये जंगल, अगर जमीन में दरिया और कुदरती रास्ता और ये दूसरी निशानियां न होती बल्कि सारी जमीन एक जैसी होगी तो रास्ता भूल जाते, कहीं के कहीं जा पड़ते। उन कुदरती रास्तों और निशानियों की कदर आदमी को पहाड़ी और सहराई इलाकों में खास तौर पर महसूस होती है जो उस जगह में रहते हैं या उस सहराई इलाकों का जंगलों का सफर करते हैं। इब्न अब्बास रजी अल्लाह ताला अनुमा फरमाते हैं, अलामात से मुराद यहां दीन की रोशनी है, दीन के रास्ते हैं, रास्तों की निशानियां हैं जो इंसान दिनों में सफर करता है उन्हें नजर आता है। वबिन्नजमी और नजम से मुराद रात के वक्त सितारे हैं कि इन सितारों के जरिए से हम यहतदून ये रास्ता पाते हैं। तो अल्लाह तबारक व तआला ने दीन में सफर करने के लिए भी निशानियां बनाई है और रात में सफर करने के लिए भी निशानियां बन। अब तो आजकल टेक्नोलॉजी है कि वो अपने अपने प्लेनों में, अपनी फ्लाइट्स में या अपनी बोट्स में बहुत सारी कंपास वगैरह के जरिए, टेक्नोलॉजी के जरिए एक जगह से दूसरी जगह की तरफ ये सफर करते हैं। लेकिन उस जमाने में अल्लाह पाक ने ये रास्ता रखा था कि सितारों के जरिए से रातों में रास्ता मालूम करते थे। बाज मुफस्सिरीन फरमाते इससे कुतुब सितारा है जिससे किबले का डायरेक्शन मिलता है। वबी नजमी हुम यहतदून उसकी तरफ इशारा किया, नॉर्थ की तरफ। पुराने जमाने में ऐसा होता था, आजकल भी इंसानों के दिमाग में डालने वाली जात अल्लाह ही की है। कौन है वो जात सिवाय अल्लाह के जो इंसानों को समझाए कि इस किस्म की चीजें बनाओ? इसमें भी अल्लाह ही का दखल है। अफमन यखलुक कमल्ला यखलुक अफला तज़क्करून। अब अल्लाह का कानून रहा है, कभी पहले दलाइल को बयान कर देता है फिर बाद में दावा बयान करता है, कभी पहले दावा बयान करता है बाद में दलाइल को बयान करता है। इन आयतों में अल्लाह ने 10 अकली दलाइल पहले बयान किए, ऊपर से आप देखते चले आए हैं। अंजल मिन समा इमा आ, इसी तरह युम्बितु लकुम बिहिज़्ज़रा, इसी तरह सखर लकुम लैल वन नहारा, इसी तरह वहुवल्लज़ी सखर अल्बहरा लितअकुलू मिन्हु लहमन तरिया, इसी तरह वअल्का फिल अर्द रवासिया वअनहारा वसुबुला। इन 10 अकली दलाइल को बयान करने के बाद अब अल्लाह दावा बयान करता है, अफमन यखलुकु कमन ला यखलुक, इन तमाम चीजों को पैदा करने वाली जात कौन है? वो अल्लाह जिसने पानी के कतरे से इंसान को बनाया और लफ्ज़े कुन फयकुन से सारी कायनात को पैदा किया। ये सब इंसान के काम की चीज अल्लाह ने पैदा की। पहले इंसान को मनी के कतरे से पैदा किया, फिर इंसान के लिए सारी कायनात लफ्ज़े कुन से पैदा की, कुन फयकुन से। ये जात सबसे बड़ी है कि जिसकी इबादत की जाए, या दूसरी तरफ तुम ऐसी चीज की पूजा करते हो जिसने एक कतरा पानी का पैदा नहीं किया। इंसान तो दूर की बात है बल्कि उनका अपना वजूद भी जाती नहीं, अल्लाह ने उनको भी पैदा किया है, वो तो मखलूक है। तो खालिक और मखलूक में कैसे बराबरी हो सकती है? वो अल्लाह जिसने सारी कायनात को और कायनात के दुल्हे इंसान को पैदा किया, वो इबादत के लायक है? या वो जो खुद कुछ पैदा न कर सका जिसको अल्लाह ने पैदा किया है वो इबादत के लायक है? अफसोस का मकाम है, अफसोस का मकाम है कि मखलूक को कैसे इला और अल्लाह बना सकते हो, मखलूक की पूजा तुम कैसे कर सकते हो? अफसोस का मकाम है। अल्लाह उसी को कह रहे अफला तज़क्करून, इतने अकली दलाइल मैंने तुम्हारे सामने बयान किए, अभी भी तुम गौर फिक्र करके सही नतीजे तक क्यों नहीं पहुंचते? तुम सही बात तक क्यों नहीं पहुंचते कि खालिक और मालिक, खालिक और मखलूक عابد اور معبود کے اندر میں کتنا فرق ہے. سورہ لقمان میں اللہ نے فرمایا ھذا خلق اللہ، یہ اللہ کی مخلوق ہے. فارونی ماذا خلق الذین من دونی، مجھے بتاؤ تو صحیح کیا انہوں نے اللہ کے علاوہ کسی چیز کو پیدا کیا ہے، بتاؤ تو صحیح، دکھاؤ تو صحیح انہوں نے اللہ کے سوا اور کیا بنا، اللہ کے سوا کوئی چیز دنیا میں بنائی ہے؟ سب کچھ بنانے والی ذات اللہ کی ہے. یہ سورہ لقمان میں اللہ نے کھول کے بیان کر دیا ھذا خلق اللہ فارونی ماذا خلق الذین من دونی. سورہ احقاف میں اللہ تبارک و تعالی نے فرمایا ارونی ماذا خلقو فی الارض، تم مجھے بتاؤ تو صحیح، ارونی تم مجھے بتاؤ تو صحیح کہ انہوں نے زمین میں کیا پیدا کیا. پھر تم کیوں پاگل بنے ہوئے ہو کہ خالق اور مخلوق میں، عابد اور معبود میں فرق نہیں کرتے ہو، اور تم مخلوق کی عبادت میں کوئی سمندر کی پونجا میں لگا ہے، کوئی ستاروں کی پونجا میں لگا ہے، کوئی سورج کی پونجا میں لگا ہے، اور کوئی قبر کی پونجا میں لگا ہے، کوئی کس کی. اللہ اکبر. اللہ نے ایک اشارہ کیا، اتنے زیادہ دلائل اللہ نے بیان کیے اور پھر اشارہ کیا. آگے اللہ کہہ رہے ہیں وَإِن تَعُدُّ نِعْمَةَ اللَّهِ لَا تُحْصُوهَا، وَإِن تَعُدُّ نِعْمَةَ اللَّهِ لَا تُحْصُوهَا. اس دنیا میں کئی قسم کے لوگ ہیں، تم اللہ کی نعمت کو شمار کرنا چاہو، انگنت، امپوسیبل ٹو کاؤنٹ دا باؤنٹیز آف اللہ، اٹ از پاسبل ٹو کاؤنٹ دا پیبلس آف دس دنیا، کاؤنٹ امپوسیبل ٹو کاؤنٹ دا لیوس آف دا ٹریز، پاسبل ٹو کاؤنٹ دا اسٹارز آن دا ہیونس، بٹ امپاسبل ٹو کاؤنٹ دا باؤنڈریز آف اللہ تبارک و تعالی. وَإِن تَعُدُّ نِعْمَةَ اللَّهِ لَا تُحْصُوهَا. مفسرین فرماتے ہیں دنیا میں کئی قسم کے انسان ہیں، بعض تو دہریے جس کو ایتھیس کہتے ہیں، جو سیرے سے اللہ کے وجود ہی کا انکار کرتے ہیں، اللہ کی نعمت کو کھا کر اللہ کا انکار کرتے ہیں، اللہ کی نعمت کھا کر اللہ کا. اور امام ابو حنیفہ رحمت اللہ علیہ کے پاس ایک دہریہ آیا اور آنے کے بعد کہنے لگا، یعنی فلاں دین ہم تمہارے ساتھ ڈیبیٹ کریں گے. فرمایا ٹھیک ہے کر لیں گے. امام ابو حنیفہ رحمت اللہ علیہ اب جو دین آنا تھا، اب ٹائم رکھا تھا، اس ٹائم سے ایک گھنٹہ دو گھنٹہ لیٹ آئے، تو وہ آدمی پریشان ہے، دیکھا وہ پہلے سے ہی ڈر گئے امام ابو حنیفہ نہیں آئے. اللہ اکبر. ابن کثیر نے اس کو بیان فرمایا ہے، عجیب. امام ابو حنیفہ رحمت اللہ علیہ جب آئے تو دہریہ نے کہا آپ کیوں دیر سے آئے، انہوں نے کہا تمہارا جواب دینے کے لیے. کون سا جواب؟ کہا تم اللہ کو نہیں مانتے. کہا ہم نہیں مانتے. کہا اس کا جواب دیتا ہوں کہ میں جس کشتی میں آیا ہے، وہ کشتی کوئی بنانے والا تھا، ادھر سے ایک پٹیا لیا، ادھر سے لیا اور کشتی بنائی، پھر اس میں بیٹھ کر میں ادھر آیا ہوں. یہ تیرا جواب ہے کہ ایک کشتی کو اندر بیٹھ کر ادھر سے ادھر جانا ہو تو کشتی بنانی پڑتی ہے، بغیر بنائے آدمی سفر نہیں کر سکتا، کشتی نہیں بن سکتی ہے. تو اتنی بڑی کائنات تو مجھے بتا، آسمان زمین بغیر بنائے کیسے بن سکتی ہے؟ تو بعض دنیا میں دہریے ہیں، ایتھیس ہیں، جو سیرے سے اللہ کے وجود ہی کے قائل نہیں ہے، اللہ ہے ہی نہیں، دیر از نو اللہ، دنیا ویسی ہی چل رہی ہے. اور بعض کہہ رہے ہیں، بعض وہ مشرکین ہیں جو اللہ کے وجود کے تو قائل ہے، اللہ کو مانتے ہیں، اور بھگوان کو مانتے ہیں، ایشور کو مانتے ہیں، اللہ کو مانتے ہیں، سب کچھ، لیکن اللہ کی ذات کے ساتھ کبھی اس کو کبھی اس کو کبھی اس کو، یعنی بہت ساری چیزوں کو شریک کرتے ہیں. اللہ کی بھی پونجا اور مورتیوں کی بھی پونجا. اور بعض نافرمان ہے تو مسلمان لیکن گنہگار، شیطان کے بہکاوے میں، نفسانی خواہشات کی اتباع میں بس اللہ کے احکام کی خلاف ورزی، اللہ کے حکموں کی نافرمانیاں کرتے ہیں، ایسے لوگ بھی دنیا میں ہیں. اور چوتھی قسم، دنیا میں وہ بھی فرما بردار مسلمان ہیں جو اللہ کی رات دن اطاعت کرنے والے اور گناہوں سے بچنے والے اور گناہ ہو جائے فوراً توبہ کرنے والے. ان چاروں قسموں میں سے اللہ نے کسی بھی قسم کے انسان کو باہر نہیں نکالا، جنرل کہہ دیا وَإِن تَعُدُّ نِعْمَتَ اللَّهِ، میری یہ نعمت چاہے تم میرا انکار کرو یا نہ کرو، چاہے تم میری نعمت کھاتے ہو پھر میری وجود کا میرے ساتھ شرک کرتے ہو، میری نافرمانیاں میری ہی نعمت کو، میری ہی نعمت انگور، میری نعمت کھجور، میری نعمت پھر تم انگور سے شراب بناتے ہو، پھر میری ہی نعمت دنیا کی دولت اس سے تم میری نافرمانیوں میں استعمال کرتے ہو. اللہ کہہ رہے ہیں پھر بھی میں ساری دنیا کو اپنی نعمت دیتا ہوں، میری اس نعمت میں نعمت کسی سے روکتا نہیں ہوں، چاہے مسلمان ہو، چاہے غیر مسلم ہو، چاہے گنہگار ہو، ہر ایک کو. دیکھو ہوا کتنی بڑی نعمت ہے، ہوا کتنی بڑی نعمت ہے. اگر چند منٹ کے لیے ہوا ہی نہ ملے تو انسان ہی مر جائے، انسان ہی ختم ہو جائے. اس کریم ذات نے اس ہوا کو، اللہ اکبر، اتنا عام کیا، اتنا عام کیا کہ اس کے اندر پیسے دینے کی ضرورت نہیں ہے. دنیا کے جس کونے میں چلے جاؤ ہوا ملے گی، آدمی آرام سے اپنی زندگی گزار سکتا ہے. ابن قیم جوزی رحمت اللہ علیہ فرماتے ہیں 24 گھنٹے میں انسان 24,000 مرتبہ سانس لیتا ہے، کہیں زیادہ سانس لیتا ہے، سانس اندر پھر سانس کو باہر نکالتا ہے. لیکن انسان کے لیے کتنا عام کر دیا، بغیر کسی اجرت کے. آدمی ہمارے حضرت مولانا ابرار الحق صاحب ہردوئی رحمت اللہ علیہ دلیا والے بیان فرماتے رہتے تھے کہ کسی زمانے میں ایک بادشاہ تھا. یہ پہلے ایک بزرگ کا واقعہ انہوں نے بیان کیا کہ ایک آدمی کسی اللہ والے کے پاس آیا اور ان کی خدمت میں کئی مہینے رہا. جب جانے لگا تو اس نے کہا، حضرت مجھے کوئی نصیحت کیجئے، میں واپس اپنے مکان پر جاتا ہوں. تو حضرت نے کہا اللہ تجھے عافیت والی زندگی دے، ختم بات. اتنی بڑی نعمت ہے عافیت کہ اللہ کے حبیب صلی اللہ علیہ وسلم نے اپنے صحابہ کو فرمایا کہ تم اللہ سے عافیت مانگو. تو اس مرید نے حضرت کا چہرہ دیکھا، حضرت سمجھ گئے کہ اس کو میری بات سمجھ میں نہیں آئی، یا تو معمولی لگی میری نصیحت یا سمجھ میں نہیں آئی. تو کہا سنو، میں نے تمہیں کہا اللہ تمہیں عافیت والی زندگی دیں، عافیت والی زندگی دیں. اللہ اکبر، تمہیں پتا ہے اس کا کیا مطلب؟ بزرگ نے اپنے مرید سے کہا عافیت کا مطلب اللہ تمہیں دنیا میں وقت پر کھانا حلال روزی دے دیں، اور جب اس کے خروج کا وقت آئے، یعنی ٹوائلٹ میں جانے کا، قضاء حاجت کا، تو ایسے وقت میں آرام سے انسان کو پیشاب بھی ہو جائے، ٹوائلٹ بھی ہو جائے. اگر انسان کے پاس وقت پر کھانا نہیں ہے، کوئی چیز نہیں ہے، تو پھر یہ بھیک مانگے گا. اللہ کے حبیب صلی اللہ علیہ وسلم نے فرمایا جو لوگوں کے سامنے بھیک مانگتا ہے قیامت کے دن آئے گا بغیر ضرورت کے بھیک مانگتا ہے، اس کے چہرے پر گوشت نہیں ہوگا، ہڈیوں کا ڈھانچہ نظر آئے گا. تو بھیک مانگنی پڑے گی. انسان ہر وقت کتنی بھیک مانگے گا؟ اس لیے میں نے کہا اللہ تجھے عافیت یعنی وقت پر کھانا بھی دے دے، اور پھر جب کھانا تو کھا لیا تو وقت پر پیشاب بھی ہو جائیں، اور وقت پر ہوا بھی خارج ہو جائیں، اور وقت پر انسان کو ٹوائلٹ بھی ہو جائیں۔ اگر یہ نہ ہو تو پھر انسان مر جاتا ہے، دنیا کے اندر میں انسان اپنی زندگی آرام سے نہیں گزار سکتا۔ کتنی بڑی بات بتلائی کہ عافیت کا مطلب دنیا آخرت میں تجھے عافیت دے، دنیا کی عافیت وقت پر حلال روزی کھانا مل جانا، اور جب وقت آئے تو پیٹ سے کھانا ہضم ہونے کے بعد پیشاب اور ٹوائلٹ کا آرام سے نکل جانا، یہ دنیا کی عافیت ہے۔ اور آخرت کی عافیت یہ ہے کہ جب موت کا وقت آئے تو اللہ تبارک و تعالی ایمان کی موت نصیب فرمائے، یہ عافیت، یہ عافیت۔ تو ہمارے حضرت مولانا ابرار الحق صاحب ہردوئی رحمت اللہ علیہ دلیا والے، مولانا ابرار صاحب رحمت اللہ علیہ دلیا والے فرماتے تھے کہ زمانے کا ایک بادشاہ تھا، اس کے پیٹ میں درد ہوا، اور ویسے بھی بادشاہ لوگ بیماری پر بہت زیادہ پیسے خرچ کرتے ہیں، آج بھی ہے، بڑے بڑے مالدار لوگ بادشاہ لوگ ایک ملک سے علاج کرانے کے لیے دوسرے ملک جاتے ہیں اور لاکھوں اور لاکھوں اور ملینوں خرچ کرتے ہیں اپنے علاج کے لیے، اور بادشاہوں کے کچھ خدام بھی ہوتے ہیں۔ حضرت نے فرمایا ایک نواب صاحب جو مالدار تھا مجمع میں بیٹھا ہوا، اپنے خدام کے ساتھ بیٹھا ہوا، درباریوں کے ساتھ، اور درباری بھی ویسے ماشاءاللہ خوشامد کرنے والے، تو نواب صاحب کی ریح خارج ہو گئی، ریح خارج ہو گئی، تو ایسے وقت میں درباریوں نے دعا دی کہ اللہ تبارک و تعالیٰ تمہیں صحت عطا فرما، حالانکہ یہ بے ادبی ہے۔ ہمارے حضرت تھانوی رحمت اللہ علیہ بہت عجیب بات فرماتے ہیں کہ بادشاہ کی تو ریح کی بھی قدر ہوتی ہے، بادشاہوں کی ریح کی بھی قدر ہوتی ہے، اور غریبوں کی تو روح کی بھی قدر نہیں ہوتی، وہ تو بےچارے بغیر دعا کے اور بغیر ویسے ہی مر جاتے ہیں، کوئی ان کو پوچھنے والا نہیں ہوتا۔ تو حضرت نے فرمایا ایک بادشاہ کو پیٹ میں درد شروع ہوا، کئی اس نے خرچ کیا، یہ اس آیت کے اوپر میں تمہیں بتا رہا ہوں، اللہ کی نعمتوں کے اوپر انسان کم سے کم سوچے کہ اللہ کی کون کون سی نعمت استعمال نہیں کر رہا۔ پیٹ میں درد ہو گیا، ہزاروں خرچ کیے لیکن پیٹ کا درد ختم نہیں ہوا، تو اس وقت جان جا رہی، بیمار ہو گیا، اس نے اپنے درباریوں سے کہا حکومت مال و دولت کا دروازہ کھول دو، ایسی دولت سے کیا فائدہ کہ اتنی خرچ کرنے کے بعد میری پیٹ کی ریح خارج نہیں ہو رہی ہے، اور ٹوائلٹ نارملی نہیں ہو رہی ہے، مجھے درد اتنا ہے، دوا کرنے کے باوجود بھی۔ اتنے میں ایک بزرگ کا گزر ہو رہا ہے، اور بزرگ نے دیکھا کہ بادشاہ صاحب بڑے پریشان ہیں، کیا ہوا؟ کہا میں اس طریقے سے پریشان ہوں۔ فرمایا میرے پاس ایک گولی ہے لیکن بہت مہنگی ہے۔ اچھا کتنی مہنگی ہے؟ کہ ایک گولی لوگے تم ٹھیک ہو جاؤ گے، لیکن اس کی قیمت بادشاہت ہے، تمہاری حکومت جتنی ہے پوری حکومت دینی پڑے گی۔ اب یہ سوچنے لگا ایک طرف جان کے لالے ہیں اور ایک طرف بادشاہت ہے، اگر میری جان ہی چلی گئی تو بادشاہت سے کیا مطلب، کچھ کام آنے والا نہیں ہے۔ تو اس نے کہا ٹھیک ہے میں دینے کے لیے تیار ہوں، بادشاہت دینے کے لیے تیار ہوں۔ اب اس بزرگ نے اس کو ایک گولی دے دی، اب اس کی وجہ سے اس کی پیٹ کے اندر میں آہستہ آہستہ سکون ملنے لگا، ریح کا خروج ہوا، پھر ٹوائلٹ ہوئی، آرام مل گیا۔ تو وعدے کے مطابق اس نے کہا یہ حکومت تمہاری ہے۔ اس بزرگ نے کہا نہیں مجھے حکومت نہیں چاہیے، یہ حکومت تم ہی اپنے پاس رکھو، صرف مجھے تمہیں سبق دینا تھا کہ تمہاری حکومت کی قیمت ایک ریح نکالنے کے برابر بھی نہیں ہے، ریح خارج کرنے کے برابر بھی نہیں ہے۔ اللہ والے لوگ اس طریقے سے اصلاح کرتے ہیں لوگوں کی۔ اگر آدمی پانی پی لے اور پانی ہی نہ نکلے، निकलने का रास्ता ही बंद हो जाए पेशाब का, तो कौन जात है जो खोल सकती है? दवा में असर पैदा करने वाली कौन जात है? ऑपरेशन में ले जाया गया, अगर इस तरीके से, इंशाल्लाह वक्त ज्यादा हो गया है, इंशाल्लाह इंशाल्लाह अब जिक्र मजलिस होगी। अभी दुआ होगी, इंशाल्लाह कुछ माइक की गड़बड़ है, आइंदा कल इंशाल्लाह फिर मुकम्मल तफसीर होगी। दुआ कर लेते हैं इंशाल्लाह। يا رب لك الحمد كما ينبغي لجلال وجهك ولعظيم سلطانك يا ارحم الراحمين يا ذا الجلال والاكرام يا حنان يا منان يا بديع السماوات والارض ربنا اتنا في الدنيا حسنه وفي الاخره حسنه وقنا عذاب النار اللهم انا نسالك الهدى والتقى والعفاف والغنى اللهم انا نسالك علما نافعا وعملا متقبلا ورزقا واسعا وحلالا طيبا وشفاء من كل داء اللهم انا نسالك رضاك والجنه ونعوذ بك من سخطك والنار اللهم انا نسالك الجنه الفردوس 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 ونعوذ بك من عذابك ونعوذ بك من عذابك ونعوذ بك من غضبك اللهم انا نعوذ بك من جهد البلاء ودرك الشقاء وسوء القضاء وشماتة الاعداء اللهم انا نعوذ بك من زوال نعمتك اللهم انا نعوذ بك من زوال نعمتك وتحول عافيتك وفجاءة نقمتك وجميع سخطك وجميع سخطك اللهم انا نسألك ايمانا ايمانا لا يرتد ايمانا لا يرتد ونعيما لا ينفد ونعيما لا ينفد ومرافقة نبينا محمد صلى الله عليه وسلم في اعلى درجة الجنة جنة الخلد اللهم انك عفو كريم اللهم انك عفو تحب العفو فاعف عنا يا كريم اللهم انك عفو كريم تحب العفو فاعف عنا اللهم انك عفو تحب العفو فاعف عنا يا كريم يا ارحم الراحمين اللهم انا نعوذ بك من الهم والحزن ونعوذ بك من الجبن والبخل ونعوذ بك من العجز والكسل ونعوذ بك من غلبة الدين وقهر الرجال اللهم اكفنا بحلالك عن حرامك واغننا بفضلك عمن سواك ربنا تقبل صيامنا ربنا تقبل صيامنا وقيامنا وركوعنا وسجودنا وتلاوتنا وأذكارنا يا أرحم الراحمين. ربنا تقبل دعاءنا بفضلك وكرمك وجودك ومنك يا الله. اللهم ربنا هب لنا من أزواجنا وذرياتنا قرة أعين واجعلنا للمتقين إماما. اللهم أصلح أولادنا، اللهم أصلحنا وأصلح أولادنا، اللهم اغفر لنا واغفر أولادنا واغفر أهلنا واغفر إخواننا وأخواتنا واغفر جميع أمة سيدنا محمد صلى الله عليه وسلم. ربنا اغفر لنا ولوالدينا ولأساتذتنا ولأزواجنا ولأقربائنا ولأصدقائنا ولإخواننا ولأخواتنا ولمن له حق علينا ولجميع أمة سيدنا محمد صلى الله عليه وسلم. سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين برحمتك يا أرحم الراحمين.